जीवनमा बुद्धिमानी निर्णयहरू कसरी गर्ने भन्ने अध्ययनको दोस्रो भागमा अध्ययन गर्न जानु अगाडि चाहिँ तपाईँहरू मनमा लागिरहला, पहिलो भागमा के थियो नि, हिजो युवा संगतिमा म त जान पाइन भन्नुहोला। हिजो हामीले अध्ययन गरेको छोटकरीमा भन्ने भने चारवटा कुराहरू थिए। पहिलो चाहिँ हामी बुद्धिमानी निर्णय गर्ने हो भने चाहिँ नम्बर एक चाहिँ आफ्नै समझमा भर पर्नु हुँदैन, प्रभुमा भर पर्नै पर्छ। अनि त्यसमा चाहिँ हामीले उपदेश 3:5-6 अध्ययन गरेको, आफैमा भरोसा नगर्ने, आफ्नै समझमा, सोचाइमा, भावनामा होइन तर प्रभुमा भरोसा गर्ने र बुद्धिका लागि एकदम प्रार्थना गर्ने, त्यो त्यतिकै आउँदैन। यो उपदेश 2 अध्यायमा पढेको थियौँ, चाँदी चाहिँ खोज्नुपर्छ, बहुमूल्य धन जस्तै खोज्नुपर्छ, त्यसको लागि पुकारा गर्नुपर्छ, त्यो त्यत्तिकै हुँदैन। परमेश्वरले चाहिँ माग तिमीलाई दिइनेछ भन्नुभएको छ। त्यसैले नम्बर एक चाहिँ त्यो हो, प्रभुमा भर पर्ने। दोस्रो चाहिँ हो ज्योतिमा हिँड्ने, प्रभुसँग संगतिमा हिँड्नुपर्छ। अन्धारोमा त हामीले गरेको निर्णय गलत हुन्छ, निश्चय नै ज्योतिमा हिँड्नुपर्छ, त्यो अध्ययन गर्ने। तेस्रो चाहिँ हामी प्रभुमा खुसी हुने, यो एकदम महत्त्वपूर्ण छ। प्रभुमा मग्न भएर हामी जिरहेको छ भने हाम्रो हृदयहरूमा ठिक इच्छा र भावनाहरू हुन्छन् जुन प्रभुले राखिदिनुहुन्छ, अनि त्यो इच्छाहरू चाहिँ उहाँले नै पुरा गरिदिनुहुन्छ। यदि हामी चाहिँ संसार र थोकहरूमा आफ्नै बाटोले भरिएका छौँ भने चाहिँ हाम्रो इच्छाहरू पनि बेठिक हुन्छन्, ती पुरा पनि हुँदैनन्, अनि हामी चाहिँ निराश खाले क्रिस्चियन हुन्छौँ, हामीसँग खुसीको खबर हुँदैन। चौथो चाहिँ हामी बुद्धिमानी निर्णय गर्नलाई चाहिँ हामी त्यस्तो कुनै पनि निर्णय गर्नु हुँदैन जसले चाहिँ बाइबललाई काट्ने गराउँछ, बाइबलकै अवज्ञा गराउने खालको निर्णय हामीले गर्नु हुँदैन। त्यसको विभिन्न उदाहरणहरू हेऱ्यौँ, अनि त्यो अहिले म फेरि दोहोऱ्याउन त दोहोऱ्याउन थालेँ भने आजको अध्ययनै हुँदैन, त्यसैले त्यो रेकर्डमा छ, सुन्न चाहनुहुन्छ भने म उपलब्ध गराइदिन सक्छु। आज चाहिँ अब अर्को सिद्धान्त हेर्न लागिरहेछौँ, बाइबलीय सिद्धान्त बुद्धिमानी निर्णय कसरी गर्ने। अनि एउटै बुधा हो तर यसको थुप्रै बुधाहरू छ। त्यो के हो भने असल सल्लाह खोज्नुहोस् है, बुद्धिमानी निर्णय गर्नलाई असल के खोज्नुहोस्? सल्लाह। यो चाहिँ हितोपदेश 12:15 सुरु गर्दैछ, जहाँ लेखिएको छ मूर्खको चाल त्यसको दृष्टिमा ठिक हुन्छ तर जसले ध्यानसित सल्लाह सुन्छ ऊ बुद्धिमान हो। अनि हितोपदेश 19:20 पनि हामी पढ्छौँ, सल्लाह सुन र शिक्षा ग्रहण गर र तिम्रो आउँदो समयमा तिमी बुद्धिमान हुन सक। त्यसैले प्रियहरू, परमेश्वरको इच्छामा बुद्धिमानी निर्णय गर्न सक्नको लागि एउटा एकदम महत्त्वपूर्ण भाग चाहिँ के हो भने ईश्वरीय सल्लाह खोज्नुपर्छ। यो कुरालाई हितोपदेशको पुस्तकमा मात्रै 13 पटक उल्लेख छ। हितोपदेशको पुस्तक चाहिँ व्यवहारिक बुद्धिको पुस्तक हो। कुनै पनि ठूलो निर्णय गर्नु पर्दा, गर्नु अघि ईश्वरीय सल्लाह खोज्नुपर्छ। ठूलो निर्णय भन्नाले जस्तो कि विवाह एकदम ठूलो निर्णय, पढाइ त्यो पनि ठूलो निर्णय, काम एकदम ठूलो निर्णय, बसाइ सराई अति ठूलो निर्णय। त्यस्ता निर्णयहरू गर्नु अगाडि चाहिँ ईश्वरीय सल्लाह खोज्नुपर्छ प्रियहरू, तपाईँको आफ्नै सुरक्षाको लागि। तर साथसाथै त्यत्तिकै महत्त्वपूर्ण के कुरा पनि छ भने कहाँबाट ठिक सल्लाह पाइन्छ र पाइएको सल्लाहलाई चाहिँ कतिको गम्भीर रूपमा लिने, अब त्यो पनि जान्न अति नै महत्त्वपूर्ण छ। किनभने सल्लाह त खालखालको आउला, अनि कतिपटक सल्लाह दिन नहुने व्यक्तिहरूले सल्लाह दिन खोजिरहेको हुन्छन् हामीलाई, त्यसैले हामीले जाँच्न सक्नु पर्यो। अनि त्यस्तो उदाहरण बाइबलमा पाइन्छ। एकजना रहबाम भन्ने राजा थियो, दाउद राजाको नाति है। रहबाम को बुवा सलोमान चाहिँ उसको मृत्यु भयो, अनि ऊ नयाँ राजा थियो रहबाम। अनि रहबाम कहाँ चाहिँ मानिसहरू आए प्रजाको तर्फबाट प्रतिनिधिहरूको रूपमा अनि त्यहाँ बातचित भएको थियो त्यो कुरालाई चाहिँ हामी पहिलो राजा बाह्र अध्यायमा पढ्छौँ पल्टाउनुहोस् त हामी पहिलो राजा बाह्र अध्यायमा यो नयाँ राजालाई चाहिँ एउटा विनम्र अनुरोध गर्नलाई इजरायलका प्रजाहरू आफ्नो प्रतिनिधिहरू त्यहाँ आएका थिए अनि उनीहरूले के भन्यो भने हजुर रहबाम राजा तपाईँको बुवा सुलेमानले चाहिँ राज्य गर्नुहुँदाखेरि हामीलाई एकदमै बढी भारी बोकाए हामीलाई एकदमै गाह्रो भयो तपाईँको बुवाको शासनकालमा गुनासो गर्दै थियो उनीहरूले कृपया मानव हात जोड्दै भन्दैछन् बिन्ती छ तपाईँले चाहिँ हामीलाई अलिकति हल्का गरिदिनुहोस् न अनि हामी सधैँ तपाईँको सेवा गर्नेछौँ उनीहरूले एकदम नम्र साथ मानव दुई हात जोडेर चाहिँ रहबामसँग बिन्ती गर्दैछ अनि रहबामले के भन्छ भने मलाई तिन दिन देऊ म विचार गर्छु अनि म तिमीलाई जवाफ दिन्छु त्यो त ठिकै थियो तुरन्त जवाफ दिएन त्यो बुद्धिमानी हो अनि तिन दिनको बिचमा चाहिँ सबभन्दा पहिले उसले चाहिँ बुढापाकाहरू उसको बुवा सोलोमनकोलाई सल्लाह दिनेको उहिलेका सल्लाहकारहरू अनुभवीहरूलाई चाहिँ बोलाएर भने हेर्नुहोस् प्रजाले चाहिँ यस्तो भन्दैछ म के गरौँ उनीहरूले भन्छ उनीहरूको सल्लाह उनीहरूले भनेको कुरा एकदम ठिक छ तपाईँले चाहिँ उनीहरूको विनम्र यो बिन्तीलाई चाहिँ सुनिदिनुहोस् है अनि एकदम राम्रो हुन्छ तपाईँलाई हो सुलेमानले जुन बुवाले कठोर गरेको थियो हल्का पार्न सही भन्छ अनि त्यसपछि रहबामले उनीहरूलाई पठाउँछ अनि त्यसपछि उसले चाहिँ ऊ जवान हुँदाखेरि हुर्केका उसका साथीहरूलाई बोलाउँछ अनि भन्छ यस्तो खालको चाहिँ मलाई बिन्ती आएको छ है म के गरौँ हल्का पारौँ कि कडा पारौँ उनीहरूले भन्छ होइन रहबाम झन् कडा पारिदियो भन्छ उसको दौतरीहरूले होइन तिमी त झन् कडा पारिदियो अनि ठिक हुन्छ यिनीहरूलाई है अनि रहबामले कसको सल्लाह सुन्छ दाजा त्यही उस जोसँग ऊ हुर्केका थिए उसको युवा वर्गका साथीहरूसँग को सल्लाह नै उसले मान्छ अनि त्यसपछि बोलाउँछ अनि ती प्रतिनिधिहरू आउँछन् अनि कुरा यस्तो प्रकारले हुन्छ हेर्नुहोस् है पहिलो राजा बाह्र अध्यायमा चाहिँ बाह्र पद तिन दिनपछि मका आओ भनी राजाले भने चाहिँ यरोबाम र ती सबै मानिसहरू रहबाम कहाँ फर्केर आए राजाले ती मानिसहरूलाई कडा जवाफ दिए धर्मगुरुहरूले भनेको थियो बुढापाकाहरूले दिएका सल्लाह तिनले इन्कार गर्दै ती जवानहरूले दिएको सल्लाह मानेर भने मेरा पिताले त तिमीहरूको जुवा गरौँ पारिदिनु भएको थियो म त्यो अझै गरौँ पारिदिनेछु मेरा पिताले तिमीहरूलाई बेत लगाउनुहुन्थ्यो तर म तिमीहरूलाई बिच्छेहरूले डस्न लाउनेछु यसरी राजाले ती मानिसहरूको कुरा सुनेनन् अनि अब के भयो त्यसपछि त्यसपछि यो मूर्ख निर्णय गरेको कारण उसले चाहिँ बुद्धिमानी निर्णय गर् सल्लाह लिन सट्टामा मूर्ख सल्लाह लिएको कारण के भयो भने इजरायल राज्यको ठुलो भाग नै छुट्टिएर गयो अनि उत्तरी र दक्षिणी दुई भाग भएको थियो अनि यो चाहिँ यसको मतलब चाहिँ यो होइन कि युवाहरूले सधैँ खराब सल्लाह दिन्छन् भन्ने चाहिँ होइन नि फेरि अनि फेरि बुढापाकाहरूले सधैँ असल सल्लाह दिन्छ भन्ने पनि होइन एउटा युवा यदि प्रभुसँग हिँड्छ ऊ परमेश्वरको वचन जान्दछ भने उसले दिएको सल्लाह एउटा बुढापाकाले दिएको सल्लाह भन्दा जुन बुढापाका चाहिँ होइन परमेश्वरको सल्लाहमा इच्छामा हिँड्दैन वचनलाई पनि जान्दैन भनेपछि त म भए चाहिँ त्यो युवाको सल्लाह सुन्छु जसले चाहिँ प्रभुसँग हिँड्छ र वचनलाई जान्दछ अनि त्यस्तै उदाहरण हेर्ने भने तपाईँले कुनै बेला पहिलो राजा तेह्र अध्याय पढ्नुहोस् त्यसपछि त्यहाँ त एउटा वृद्ध अगमवक्ता छ परमेश्वरको वचन उसले जानेर पनि तै पनि ऊ पछि हटेको थियो र ऊ झुट बोल्ने खालको थियो अनि उसले चाहिँ गलत सल्लाह दिएर त्यहाँ कति नराम्रो नतिजा निस्क्यो त्यो पनि तपाईँले पढ्न सक्नुहुन्छ अब हितोपदेश 24 अध्यायमा पल्टाउनुस् त मसँग हितोपदेश 24 अध्याय असल सल्लाह खोज्नुस् है यो बुदामा चाहिँ हामी अब विभिन्न कुराहरू अध्ययन गर्नेछौँ कहाँ खोज्ने यो असल सल्लाह अब पहिलो कुरा के हो भने बुद्धिमान व्यक्तिहरूसँग असल सल्लाह हुन्छ बुद्धिमान व्यक्तिहरू कहाँ जानुस् र असल सल्लाह खोज्नुस् हेर्नुहोस् त हितोपदेश 24 को 6मा यस्तो लेखेको छ किनकि तिमीले बुद्धिपूर्ण सल्लाहद्वारा आफ्नो युद्ध गर्नेछौ किनकि तिमीले कस्तो सल्लाहद्वारा रे बुद्धिपूर्ण सल्लाहद्वारा सबै सल्लाहहरू बुद्धिमानी हुँदैन त्यसैले बुद्धिमान व्यक्तिहरूसँग चाहिँ त्यो सल्लाह असल सल्लाह पाउन सक्नुहुन्छ अब कस्तो हुन्छ त बुद्धिमान सल्लाहकारहरू नम्बर एक चाहिँ बुद्धिमान सल्लाहकारहरूले चाहिँ परमेश्वरको वचन जानेका हुन्छन् यो एकदम महत्त्वपूर्ण छ कस्तो भने हामी चाहिँ बाइबलीय ढङ्गले हामी बुद्धिमानी सल्लाह खोज्न चाहन्छौँ होइन र अनि बाइबलीय ढङ्गले हामी बुद्धिमानी सल्लाह खोज्दाखेरि हामीलाई मान्छेको राय चाहिँ चाहिएको छैन है तपाईँलाई कस्तो लाग्छ अह त्यो चाहिएको छैन हामीलाई त्यसको पछि नलाग्नुहोस् है जोसुकै होस् हो है उसले चाहिँ बाइबलले सल्लाह दिन्छ कि दिँदैन त्यसैले बुद्धिमान सल्लाहकारले चाहिँ परमेश्वरको वचनबाट सल्लाह दिने हो हामीलाई मान्छेको राय चाहिएको छैन हामीलाई चाहिँ बाइबलीय जानकारीले भिजेको व्यक्तिको सल्लाह चाहिन्छ बाइबलीय जानकारीले सिचिएको बुद्धि चाहिएको छ किनभने हामी एउटा मान्छेको वचन खोज्दै होइन तर परमेश्वरको वचन खोज्दैछ कस्तो तपाईँको है त्यसैले सल्लाह खोज्ने भनेको चाहिँ बाइबललाई परिश्रम साथ अध्ययन गरेको विश्वासीहरूबाट हो प्रियहरु बुद्धिमान सल्लाहकारहरू आत्मिक रूपमा चाहिँ पाएको हुन्छ आत्मिक रूपमा पाएको हुन्छ अनि बाइबलीय समझ भएका हुन्छन् उनीहरूको उनीहरूको बानी के हुन्छ भने बाइबल अनुसार सबै कुरा जाँच्ने अनि त्यो व्यक्तिहरूसँग चाहिँ बाइबलीय बुद्धिमानी सल्लाह हुन्छ म सल्लाह चाहँदाखेरि चाहिँ त्यस्तो व्यक्ति कहाँ जान्छु म सल्लाह मागिरहेको छु तर बाइबलीय बुद्धिले भरिएका व्यक्तिहरूबाट मात्र माग्छु म अर्को कुरा चाहिँ बुद्धिमान व्यक्तिहरू कस्तो हुन्छन् दोस्रो कुरा चाहिँ बुद्धिमान सल्लाहकारहरू चाहिँ शिक्षामा बाइबलीय शिक्षामा पक्का हुन्छन् खाँटी शिक्षामा हुन्छन् उनीहरू एकै भन्नाले बाइबली शिक्षामा चाहिँ हामीभन्दा फरक हुँदैनन् है जस्तो कि क्यारिजमेटिकहरू प्रायः जसो मण्डलीहरू विश्वासीहरू क्यारिजमेटिकहरू होइन अब त्यसको बयान अहिले गरिरहनु पर्दैन होला अथवा त्यस्तो खालको विश्वासीहरू जो चाहिँ अलग पन्थाको शिक्षा मान्दैनन् खराबीबाट अलग हुनुपर्छ संसारसँग एकनासी हुनु हुँदैन त्यस्तो खालको शिक्षा नमान्ने मण्डलीहरू छन् त्यस्तो व्यक्तिहरूबाट विश्वासी भए पनि हामीले सल्लाह लिन गयो भने चाहिँ एकदम खतरा हुन्छ उनीहरू मान्छे नराम्रो भने होइन एकदम राम्रो होला तर उनीहरूको सल्लाह चाहिँ उनीहरू बाइबलीय सिद्धान्तहरूले सिचिएका हुँदैनन् है भएको भए उनीहरूले जे गरिरहेछन् गर्दैनथे है तेस्रो कुरा चाहिँ बुद्धिमान सल्लाहकार कस्तो हुन्छ भने उनीहरू बुद्धिमान सल्लाहकारहरू भनेका चाहिँ उनीहरूले आफ्नै जीवनमा असल निर्णयहरू गरेका हुन्छन् र उनीहरूको चरित्र चाहिँ असल हुन्छ र स्थिर खालको हुन्छ यस्तो खालको होइन उनीहरूको चरित्र कहिलेकाहीँ माथि तल खालको चरित्र अस्थिर खालको त्यस्तो व्यक्तिसँग म सल्लाह माग्दिनँ हेर्नुहोस् है तपाईँले पनि गर्नुहुन्न त्यो मान्छे एकदम राम्रो होला एकदम असिलो एकदम हिसाजिलो होइन होइन त्यो नराम्रो भने होइन तर उनीहरूसँग बाइबलले बुद्धि चाहिँ हुँदैन हेर्नुहोस् उनीहरूले आफ्नै मनगढन्ते कुरा भन्छ गर्नुहोस् गर्नुहोस् यस्तो राम्रो हुन्छ किनभने हेर्नु न हितोपदेश 25 अध्यायमा के लेखेको छ हितोपदेश 25:19 हितोपदेश 25:19 यहाँ लेखेको छ विपत्तिको समयमा विश्वासघाती मान्छेमाथि भरोसा पर्नु चाहिँ भाँचिएको दाँत र जोड्नीबाट फुस्केको खुट्टा जस्तो हो रे भाँचिएको दाँत हुँदाखेरि कस्तो हुन्छ है टोक्न खोज्नुहुन्छ दाँतै छैन त्यहाँ है अनि जोड्नीबाट खुट्टा फुस्केको छ भने उसले भर पर्न सक्छ सर सक्दैन त्यस्तै एउटा विश्वासघाती मान्छेमाथि हामीले भरोसा गर्नु न सल्लाहको लागि. भनेको मतलब जो मान्छेहरू अल्छी खालको छन् यिनीहरूसँग किन सल्लाह दिने? उनीहरू जहाँ उनीहरूले तिर्नुपर्ने ठाउँमा उनीहरूले तिर्दैनन्, होइन, उनीहरूसँग सल्लाह लिने होइन, व्यवहारबाट थाहा हुन्छ. हेर्नुहोस् है, बुद्धिमानी हो कि होइन? झुट बोल्नेहरू, होइन, भर पर्न नसक्नेहरू, ठग्नेहरू, अस्थिरहरू, त्यस्तासँग सल्लाह लिनुभयो भने तपाईँले असल सल्लाह पाउनुहुन्न. हुन त तपाईँलाई अँगालो मार्ला, तपाईँलाई माया गरेर कुरा गर्ला, तर तपाईँलाई फसाउँछ. हेर्नुहोस् है, उनीहरूले धोका दिने खोजा चाहिँ नहुन सक्छ है, तर उनीहरू मानिवे तरिकाले जिइरहेका हुन्छ. उनीहरूको स्वभावबाटै थाहा हुन्छ है. हामी त्यस्तो नबनाऊ है, अनि त्यस्ताहरूसँग सल्लाह पनि नमान. अनि विशेष गरी प्रिय युवा भाइ बहिनीहरूले चाहिँ यसमा एकदम ध्यान पुर्याउनुपर्छ है. किनभने हुन् त हो, वचन अनुसार आफ्नो बुवा आमालाई हामीले के गर्नुपर्छ? आदर गर्नुपर्छ, आज्ञा पालन गर्नुपर्छ. तर कुरा के भने, तर सबै बाबु आमाहरू असल चरित्रका हुँदैनन्, अनि छैनन् भने तिनीहरू बुद्धिमान सल्लाहकार पनि हुन सक्दैन. बाबु आमा नै किन नहोस्, होइन, आदर त गर्ने हो है, बाबु आमा हो, तर उनीहरू अस्थिर खालका छन्, उनीहरू चञ्चल मनका छन्, असल चरित्रका छैनन् भने तपाईँले चाहिँ त्यहाँ सल्लाह लिन नजानुहोस्. अनि यो विश्वासघाती मान्छे भन्नाले चाहिँ कहिलेकाहीँ चाहिँ मानसिक तरिकाले उनीहरू ठिक सोच्न नसक्ने खालको अथवा आत्मिक रूपले चाहिँ अब अस्थिर खालको मान्छेलाई पनि जनाउन सक्छ. सल्लेहरू काम छैन त्यसमा है, आदर गर्ने हो ठिक छ, होइन, तर सल्लाह लिन चाहिँ तपाईँ बुद्धि चाहनुहुन्छ भने बुद्धिमान सल्लाहकारहरूका जानै पर्छ. अर्को कुरा, बुद्धिमान सल्लाहकारहरू कस्तो हुन्छ? बुद्धिमान सल्लाहकारहरू चाहिँ असल बाइबल विश्वासी मण्डलीहरूमा पाइन्छन्, त्यहाँ पाइन्छन्। कहाँ भेटिन्छन् उनीहरू? उनीहरू जहाँ कहीँ त्यहीँ पाइँदैन, पाउन गाह्रो छ. उनीहरू चाहिँ एउटा असल मण्डलीमा अनि बाइबल विश्वास गर्ने मण्डलीमा पाइन्छन्। मैले किन त्यो भन्दैछु, किनभने सबै मण्डलीमा बाइबल खासै विश्वास गरिँदैन, बाइबल प्रयोग गर्छन् है, होइन, तपाईँ जानु पनि थाहा पाउनुहुन्छ. उनीहरूले बाइबलमा सिधै लेखेको कुराहरूलाई काटिरहेका हुन्छन् है, कति कुराहरू चाहिँ मानिरह हुन्छन् तर कैयौँ कुरालाई जति देखाए पनि उनीहरूलाई मतलब छैन है, उसले त गर्छ भनेर उनीहरूले चाहिँ कुनै मान्छेलाई अधिकार बनाउँछन्। त्यसैले यस्तो सल्लाह पाउने पहिलो ठाउँ चाहिँ राम्रो मण्डलीमा हो, अनि हामी त्यस्तो बन्न चाहिरहेका छौँ, हामी हुन चाहन्छौँ, हामी हुनुपर्छ है. अनि बाइबलमा लेखेको छ, मण्डली चाहिँ सत्यको खाँबो र जग हो. मलाई कसैले भन्न सक्नुहुन्छ त्यो कहाँ लेखेको छ बाइबलमा? मण्डली चाहिँ परमेश्वरको घर हो भनेछ एक, र सत्यको खाँबो र जग हो भनेछ. युवाहरूले त भन्न सक्नुपर्ने हो, कहाँ लेखेको छ त्यहाँ? हिजो अध्ययन गरेका थियौँ, मेरो कान अलिक कमजोर छ, कसैले भन्न सक्नुहुन्छ? मण्डली परमेश्वरको घर हो, सत्यको खाँबो र जग हो. यो चाहिँ पहिलो तिमोथी 3:15 हो है, त्यहाँ पढ्नुहोस् है. भनेपछि मण्डलीमा चाहिँ परमेश्वरले के दिनुहुँदो रहेछ? त्यहाँ गोठालाहरू दिनुहुन्छ, सत्य सिकाउने शिक्षकहरू दिनुहुन्छ, होइन, किन? परमेश्वरले आफ्नो छोराछोरीलाई एकदम माया गरेकोले हो, र उनीहरूलाई सिकाउन सुरक्षा दिन यस्ता शिक्षकहरू चाहिन्छन्। हेर्नुहोस् त एफसी चारको एघार र बाह्र, एफसी चारको एघार र बाह्रमा म पढ्नेछु। अनि उहाँले कतिलाई प्रेरितहरू, अनि कतिलाई भविष्यवक्ताहरू, अनि कतिलाई सुसमाचार प्रचारहरू, अनि कतिलाई गोठालाहरू र शिक्षकहरू हुनलाई दिनुभयो, मण्डलीलाई दिनुभयो। त्यसैले आत्मिक सल्लाह चाहिँदा है कहाँ जाने? उनीहरूकै जाने हो है। अनि उनीहरू चाहिँ सल्लाह तपाईँले माग्ने व्यक्तिहरू को कोसँग सल्लाह माग्ने भन्दा तपाईँको सूची बनाउनु भयो भने नि उनीहरू एकदम माथि हुनुपर्छ। उनीहरूलाई चाहिँ परमेश्वरले नै हाम्रो सुरक्षाको लागि दिनुभएको, म त्यही गर्छु आजसम्म पनि है। मलाई जब सल्लाह चाहिन्छ म आत्मिक अगुवाहरू गोठालाहरू कहाँ जान्छु है। बुद्धिमान सल्लाहकारहरूसँग चाहिँ हामी किन जाने भने, किनभने बुद्धिमान सल्लाहकारहरूसँग चाहिँ तपाईँको विशेष परिस्थिति के छ, तपाईँको विशेष परिस्थिति हो, त्यो विशेष परिस्थितिको सम्बन्धमा बुद्धि हुन्छ। जस्तो कि तपाईँ कहिले पनि यसो गर्नुहुन्छ र गर्नुहुन्न जस्तो लाग्छ है, खेती किसान तपाईँ गर्दै हुनुहुन्छ अनि तपाईँलाई सल्लाह चाहियो तपाईँको बन्दाको कौलीको इत्यादि, अनि तपाईँ चाहिँ दो बाटोको हस्पिटलमा जानुहुन्छ, डक्टरलाई हजुर म चाहिँ नोभान राखौँ कि कुनै के राखौँ भनेर जानुहुन्छ त्यहाँ, त्यो त कलकत्ता पनि जानुहुन्न तपाईँ, त्यो त गलत व्यक्ति हो होइन। तपाईँ चाहिँ कहाँ जानुहुन्छ, बरु बीज भण्डारमा जानुहुन्छ है है, त्यहाँ हरिशन सरलाई भेट्नुहुन्छ त कसलाई भेट्नुहुन्छ तपाईँ होइन। त्यसैले वैवाहिक जीवन सम्बन्धी तपाईँलाई सल्लाह चाहियो, कस कहाँ जाने? तपाईँ चाहिँ कस कहाँ जाने भने सफल वैवाहिक जीवन जिउने व्यक्तिकहाँ जाने हो। पाँचचोटि बिहा गरेर होइन छोड्ने काम व्यक्तिकहाँ नजानुहोस् तपाईँ है, तपाईँ सफल वैवाहिक जीवन जिउने व्यक्तिकहाँ जानुहोस्। अनि तपाईँ होइन सोच्दै हुनुहुन्छ सायद प्रभुले मलाई प्रचारक मिसनरी हुन चाहनुहुन्छ कि चाहेको चाहनुहुन्छ, कहाँ सल्लाह लिने? अब एउटा असल प्रचारक मिसनरी कहाँ जानुहोस् होइन, यो बुझ्न सकिन्छ सजिलो सजिलो छ। त्यसैले बुद्धिमान सल्लाहकार भनेको त्यो हो जोसँग तपाईँको विशेष परिस्थितिको सम्बन्धमा ज्ञान हुन्छ है। बुद्धिमान सल्लाहकारहरू कस्तो हुन्छन् सुन्नुहोस् है, उनीहरू चाहिँ सत्य कुरा भन्न उनीहरू जहिले पनि तत्पर हुन्छ, हुन त मन नपर्ला त्यो सुन्ने मान्छेलाई, तर सत्य कुरा भन्न उनीहरू तयार छन्। हेर्नुहोस् त हितोपदेश 27मा, हितोपदेश 27को 6 पद, हितोपदेश 27को 6मा लेखिएको छ, साथी बाटोका चोटहरू विश्वास योग्य हुन्छन् तर शत्रुका चुम्बनहरू कपट पूर्ण हुन्छन्। हामीलाई साँच्चै प्रेम गरेर सल्लाह दिने साथीले कहिलेकाहीँ हामीलाई हप्काउनु पर्ने हुन्छ अरे, तर त्यो साथीले दिएको चोट बरु त्यही विश्वास योग्य छ, भर पर्दछ, फाइदाजनक छ, एउटा शत्रुले हामीलाई चाहिँ अँगालो मारेको भन्दा है, चुम्बन गरेको भन्दा। बुद्धिमान सल्लाहकारहरू चाहिँ सत्य कुरा भन्न तयार हुन्छन्। सुन्नुहोस् हामीलाई जे सुन्न मन लाग्छ त्यो मात्र सुनाउनेहरू कहाँ हामी सल्लाह खोज्यौँ भने, अथवा नरम नरम मात्र बोल्ने है, हामीलाई फुर्काइदिने, अनि अप्ठ्यारो कठिन विषयहरूलाई चाहिँ नछोइकन है कुरा गर्नेहरूसँग सल्लाह खोज्यौँ भने, त्यस्तो मात्रसँग सल्लाह खोज्यौँ भने समय खेर फाल्नु मात्र। हामी त्यस्ता सल्लाहकारहरू खोज्नुपर्छ जसले चाहिँ हामीलाई सत्य कुरा बताउँछ, जेसुकै परिजास सत्य कुरा बताउँछ, अनि त्यस्तो पाउन गाह्रो छ है, त्यस्तो हामी बन्नुपर्छ। हामी ले चाहिँ खालि आफूलाई सुन्न मन लागेको कुरा सुन्नेसँग मात्र सल्लाह लिने भयो भने छ नि, यसबाट के बुझिन्छ भने हामी खास परमेश्वरको इच्छा बुझ्न त्यति गम्भीर छैन, त्यो प्रमाणै हो। मलाई जे सुन्न मलाई उसले चाहिँ मलाई ठिक ठिक भन्छ अनि उसलाई गयो है, अनि उसले चाहिँ भन्छ वा एकदम ठिक, अनि आफूलाई चाहिँ ढुक्क भयो है, अब त्यो हामी परमेश्वर इच्छा खोज्यो होइन त्यो है। यसको उदाहरण छ बाइबलमा, एकजना अगमवक्ता मिकाया भन्ने थियो, त्यस्तो खालको सल्लाहकार चाहिँ चाहिन्छ। एकचोटि हेरौँ त पहिलो राजा 22 अध्याय, यो मिकाया अगमवक्ता जस्तो सल्लाहकारहरू हामीलाई चाहिन्छ। पहिलो राजा 22 अध्याय, यो मिकाया भन्ने अगमवक्ताले चाहिँ सत्य कुरा बोल्यो, यद्यपि त्यसको फलस्वरूप उसले दुःख भोग्नु पर्यो। चुप लागेको भए भइहाल्थ्यो नि, उसले दुःख भोग्नु पर्दैन थियो, तर होइन, बुद्धिमान सल्लाहकारहरू चाहिँ जेसुकै होस् सत्य कुरा चाहिँ बोल्छ, अनि त्यस्तो हामीलाई चाहिने हो। पहिलो राजा 22 साथ के भएको थियो भने, पहिलो राजा 22 27मा यहाँ पढ्छौँ, अब उसले यो मिकायले चाहिँ जुन सल्लाह दियो नि मन परेन के राजालाई, मन परेन उसलाई, अनि उसलाई मन नपरेकोले के गर्यो 27 पद, राजा यसो भन्नुहुन्छ यस मानिसलाई कैदखानामा राख र म कुशलसित नाउन्जेल त्यसलाई रोटी र पानी बाहेक अरू केही नदेऊ। उसलाई चाहिँ जेलखानामा ठोकिदियो मिकायालाई, किनभने मिकायालाई भने त्यो ल तिमी अगमवक्ता हो मलाई भन हामी लडाइँमा चाहिँ जाउँ कि नजाउँ, उसले भन्छ नजाने, मैले भने नि म यसले नजाऊ भन्छ भन्छ उसले अरूहरूलाई होइन, अनि उसले त ठिक भने थियो है, अनि उसले भन्छ म जान्छु म राम्रोसँग म लडाइँ जितेर आउँछु, यसलाई चाहिँ जेलखानामा राख, अनि उसले भन्छ तपाईँ राम्रोसँग फर्किनुहुन्न, अनि बादमा ऊ लडाइँमा मऱ्यो त्यो राजा, जसले त्यो सल्लाह मागेन, यसले सल्लाह लिएन। अनि त्यसैले मिकायाले भन्छ 28 पद, मिकायाले घोषणा गरेर भने, यदि तपाईँ कुशल साथ फर्किनुभयो भने परमप्रभु मद्वारा बोल्नु भएको होइन रहेछ। तिनले अझै थपेर भने, सबै मानिसले मेरो कुरामा राम्ररी ध्यान दियो है। अब यो सन्दर्भ चाहिँ तपाईँले पढ्नुपर्ने छ। त्यहाँ दुईवटा राजा सल्लाह गर्दै थिए, एउटा दुष्ट राजा थियो अहाब भन्ने, अनि अर्को राजा थियो, ऊ त त्यो दुष्ट राजासँग साँठगाँठ गर्न जानै हुनुहुन्थ्यो, हुँदैन थियो, यहोशापात भन्ने, ऊ विश्वासी राजा, तर ऊ सम्झौता गर्दै थियो है, जसको फलस्वरूप ऊ पनि त्यहाँ निकै खतरामा पुगेको थियो। तर यो मिकायाले चाहिँ दुःख भोग्नुपर्ने, हेर्नुहोस् त सत्य बोलेकोले। अनि त्यसैले त यो राजाले अगाडि नै भनेको थियो कि, हेर्नुहोस् त यहाँ 7 पदमा अथवा 8 पदमा है, इजरायलका राजाले यहोशापातलाई जवाब दिए, परमप्रभुबाट सोध्नलाई एकजना त छन्, तर म तिनलाई घृणा गर्दछु, त्योसँग सल्लाह लिनै मन लाग्दैन भन्छ है, किनभने तिनले मेरो निम्ति असल अगम वचन कहि कहँदैनन्, तर सधैँ खराबी मात्र, तिनी इम्लाका छोरा मिकाया भन्। अब कुरो के भने, समस्या त मिकायाको थिएन, समस्या त अहाब राजाको थियो, अनि त्यसैले उसलाई चाहिँ उसको विपरीत जाने कुराहरू उसलाई भनिनु पर्थ्यो, अनि उसलाई कहिले पनि मलाई राम्रो भनेन भनेर चाहिँ गुनासो गर्थ्यो। अब अहाबलाई चाहिने सल्लाहकार चाहिँ एकदम मिकाय नै थियो, तर यदि त्यो कुरा जान्ने भएको भए त अहाब एकदम बुद्धिमानी हुन्थ्यो है, तर ऊ मूर्ख थियो। त्यसैले बुद्धिमान सल्लाहकारहरू चाहिँ सत्य कुरा भन्न तयार हुन्छन्। अनि अर्को कुरा चाहिँ, अब यो यो बुझ्दा भएन, त्यसपछि अर्को चाहिँ, हामीले सल्लाह लिँदाखेरि चाहिँ एकजना भन्दा बढीसँग सल्लाह खोज्नुहोस्। यो चाहिँ हितोपदेश 11 सिकाइएको छ, एकजना भन्दा बढीसँग सल्लाह खोज्नुहोस्। हितोपदेश 11:14, तपाईँ साँच्चै परमेश्वरको इच्छा खोज्दै बुद्धिमानी निर्णय गर्न चाहनुहुन्छ भने तपाईँले तपाईँलाई धेरै सल्लाहकारहरू चाहिन्छ। हितोपदेश 11:14 म पढ्छु, जहाँ सल्लाह छैन त्यहाँ मानिसहरू पतित हुन्छन्, तर जहाँ धेरै सल्लाहकार हुन्छन् त्यहाँ सुरक्षा हुन्छ। जहाँ के सल्लाहकार हुन्छन् रे हजुर, जहाँ धेरै सल्लाहकार हुन्छन् त्यहाँ सुरक्षा हुन्छ। अर्को ठाउँमा पनि 24:6 त्यहाँ पढौँ त, अहिले पनि हेरेको थियौँ तर यो अब दोस्रो भाग हेर्छ, 24:6 यहाँ लेखेको छ, किनकि तिमीले बुद्धिपूर्ण सल्लाहद्वारा आफ्नो युद्ध गर्नेछौ, अनि जहाँ धेरै सल्लाहकारहरू हुन्छन् त्यहाँ सुरक्षा हुन्छ। अब हितोपदेशको पुस्तकमा दुई पटक दोहोऱ्याएर बताएको रहेछ, यहाँ धेरै सल्लाहकार जब हुन्छ हामी सुरक्षित हुन्छ, जोड दिनलाई हो यो महत्त्वपूर्ण छ भनेर। परमेश्वरले आफ्नो इच्छाको जब त्यसलाई समर्थन अनुसमर्थन गर्न चाहनुहुन्छ, भनेको चाहिँ यही मेरो इच्छा हो भनेर हामीलाई जब देखाउन चाहनुहुन्छ नि, उहाँको एउटा तरिका चाहिँ के छ भने, ईश्वरीय सल्लाहकारहरू, असल सल्लाहकारहरू जोसँग सल्लाह लिन गए पनि एउटै मत हुन्छ, त्यसरी जाँचिन्छ है। जस्तै अब एउटा युवाले चाहिँ विवाह सम्बन्धी सल्लाह खोज्दैछ अरे, अनि उसले चाहिँ ऊ बाबु आमासँग सल्लाह लिन खोज्छ राम्रो, त्यसपछि मण्डलीको गोठालोहरूसँग सल्लाह लिन खोज्छ राम्रो, शिक्षकहरूसँग, अरू पाको आत्मिक व्यक्तिहरूसँग सल्लाह लिन्छ, सबैको एकमत भएको पाउँछ। अब त ऊ त ढुक्क साथ निर्णय गर्न सक्छ, ऊ सुरक्षित हुन्छ, ऊ फेल खाँदैन है। अनि फेरि यहाँ भनेछ, धेरै सल्लाहकारहरू कहाँ पाइन्छन् त, धेरै सल्लाहकारहरू पाइने ठाउँ, सर्वोत्तम ठाउँ चाहिँ परमेश्वरको डर मान्ने, परमेश्वरलाई आदर गर्ने, बाइबल विश्वास गर्ने मण्डलीमा हो, त्यही हो। जस्तै अहिले हामी यहाँ यसरी सँगै भेला भइरहेछौँ, जहिले पनि यसरी सँग भेला हुन्छ, हामी प्रार्थनामा सँगै हुन्छौँ, कुराकानीमा सँगै हुन्छौँ, विभिन्न मण्डली कामकाजमा हामी सँगै गर्न खोजिरहेछौँ, हामी सँगै समय बिताउँछौँ। अनि यस क्रममा चाहिँ हामी एक अर्कालाई चाहिँ चिन्दछौँ, झन्झन चिन्दछौँ, नाप जोख पनि गर्न सक्छौँ एक अर्कालाई, सक्नुहुन्न, तपाईँले मलाई सक्नुहुन्छ, मैले तपाईँलाई सक्छु, एक अर्काको कमजोर पक्षहरू पनि थाहा छ, अनि एक अर्काको बलियो पक्षहरू पनि थाहा छ। अनि एउटा बुद्धिमान मानिसले धेरैजनाको बहुमतको होइन यहाँको सल्लाह होइन, अनि उनीहरूको निष्कर्ष यदि थुप्रैले सल्लाह दिँदाखेरि पनि हामी नमान्ने हो भने चाहिँ है, त्यस्तो नमान्नलाई चाहिँ अलिक ढिलोसुस्ती नै गर्नुपर्छ, किन हामीलाई राम्रोसँग चिनेको व्यक्तिहरूले हामीलाई सल्लाह दिँदाखेरि होइन, अनि त्यो पनि परमेश्वरको वचनको शिक्षाहरू सिकिरहेका अगाडि बढ्दै गरिरहेको व्यक्तिहरूको सल्लाह, धेरैजनाको सल्लाह पाउँदाखेरि चाहिँ यदि हामीले चाहिँ अब त्यसको विपरीत निर्णय गर्न लागिरहेछौँ भने अलिक राम्ररी हामीले सोच्नु पऱ्यो है, सतर्क हुनु पऱ्यो है भन्न खोजेको। किनभने यसको मतलब चाहिँ के होइन भने अब मभन्दा होइन माथि जो जो छन् उनीहरूको सहमति बिना मैले कहिले पनि निर्णय गर्नु हुँदैन भनेको चाहिँ होइन नि फेरि। किनभने मान्छेहरूले गल्ती गर्न सक्छन् है, मान्छे त परमेश्वर होइन, तर यसको मतलब चाहिँ यो हो कि त्यस्तो खालको निर्णय गर्ने नै हो भने मसँग चाहिँ बाइबलको स्पष्ट समर्थन हुनुपर्छ। किन म चाहिँ 20 जनाको सल्लाह मान्दैन छैन, किनभने यहाँ परमेश्वरले यो भन्नुभएको छ भन्ने हामीलाई निर्धक्कता हुनुपर्छ होइन, यदि बहुमतको सल्लाह नै हामी चाहिँ विपरीत जाँदैछौँ भने। अनि परमेश्वरबाट हामीलाई चाहिँ एकदम स्पष्ट परमेश्वरको इच्छा चाहिँ म यो गर्नै पर्छ भन्ने निर्णय गर्नुपर्ने त्यस्तो अवस्थामा मात्रै हो, बुझ्नु चाहिँ। त्यसैले विभिन्न व्यक्तिहरूबाट सल्लाह लिनुमा चाहिँ एउटा सुरक्षा छ। त्यो सुरक्षा के भने यो एकभन्दा बढीबाट सल्लाह लिँदा किन सुरक्षा छ भने हामी चाहिँ एउटै व्यक्तिको दास बन्दैनौँ। खालि एउटै व्यक्तिसँग मात्र सल्लाह लिन्छ भने त्यही व्यक्तिको दास हामी बन्न पुग्छौँ अनि त्यो राम्रो होइन है। यो कुनै कुनै मण्डलीहरूमा त्यस्तो छ, राम्रो होइन। यो चाहिँ 40 वर्ष अगाडि जति हो है, अमेरिकातिर चाहिँ एउटा यो क्यारिजमेटिकहरू मध्येमा चाहिँ एक खालको अभियान चलाएको थियो, पेन्टेकोस्टल शेपर्डिङ मुभमेन्ट, यसलाई नेपालीमा भन्दाखेरि चाहिँ पेन्टेकोस्टल गोठाला अभियान भन्ने चलाएको थियो। यसो सुन्दाखेरि ठिकै सुन्यो होला, तर उनीहरूको ठुलो भूल थियो त्यहाँ। उनीहरूले कस्तो शिक्षा सिकाइरहेको थियो भने हरेक विश्वासी मण्डलीले नियुक्त गरेको एउटा गोठालोको अधीनमा सुम्पिनुपर्छ भन्ने गलत शिक्षा थियो। यहाँसम्म कि त्यो होइन गोठाला भन्ने अब कस्तो हो त्यो है, सित सल्लाह नलिकन कुनै पनि निर्णय गर्न नहुने रे, त्यो बाइबलले होइन है। अनि त्यसले वास्तवमा एकदम नकारात्मक प्रभाव ल्यायो, अहिले छैन त्यो है, एकदम व्यापक रूपमा दुरुपयोग भयो अधिकारको है। अनि त्यसैले हो अब मण्डलीका गोठालाहरू शिक्षकहरू होइन चेला बनाउनमा शरीक व्यक्तिहरू महत्त्वपूर्ण सहायकहरू चाहिँ हुन्, तर विश्वासीको एउटै मात्र मालिक हुनुपर्छ अनि त्यो चाहिँ प्रभु येशु ख्रीष्ट। त्यसैले मैले भन्छु कि मसँग मलाई अनेक कुरा सोध्नुहुन्छ कहिलेकाहीँ विश्वासीले है, आफै निर्णय गर्न सक्ने कुराहरू मलाई सोध, मैले भन्छु तपाईँ आफै निर्णय गर्नु न भन्छ होइन, म को हो र होइन, म यसो गरौँ कि नगरौँ है बच्चा जस्तै, मैले भन्छु तपाईँ निर्णय गर्नु, तपाईँको इच्छा थियो त जुन चाहिँ आफै निर्णय गर्ने कुराहरूको लागि आफै निर्णय गर्नुहोस् होइन। अनि तर त्यहाँ बाइबलीय तपाईँलाई सल्लाह चाहिन्छ भने म शब्द दिन्छु होइन, समय लगाएर दिन्छु, दिनभरि पनि बस्दिन्छु। त्यसैले यो महत्त्वपूर्ण छ है, तर चेतावनी त्यो के भने यो धेरैजना सल्लाहकारहरू छ भने चाहिँ चेतावनी चाहिँ के भने धेरैजना सल्लाहकारहरूले गोलमाल पनि पार्न सक्छ। यो होस् गर्नु चाहिँ यदि ती सल्लाहकारहरू चाहिँ परमेश्वरको डर मान्दैनन् एक, बाइबलीय ढङ्गले बुद्धिमान छैनन् दुई, अनि शिक्षामा उनीहरू खाँटी शिक्षासँग एक मन छैनन् तिनीहरू, अनि थुप्रै भए पनि तपाईँलाई काम लाग्दैन, झन् गोलमाल हुन्छ। त्यो चाहिँ चेतावनी। अर्को कुरा सल्लाह, हामी अब जीवनमा महत्त्वपूर्ण निर्णय गर्नेछौँ, हामी सल्लाह लिनेछौँ कहाँ लिने, अर्को सिद्धान्त चाहिँ के छ भने नजिकका व्यक्तिहरूसँग सल्लाह खोज्नुहोस्। हितोपदेश 27 अध्यायमा यो सिद्धान्त छ, नजिकका व्यक्तिहरूसँग सल्लाह खोज्नुहोस्। 27:10 यहाँ लेखिएको छ, हितोपदेश 27:10, आफ्नो साथीलाई र आफ्ना बाबुको साथीलाई नत्याग, न त आफ्नो विपत्तिको दिनमा आफ्ना दाजुभाइको घरमा जाओ, किनकि टाढाको दाजुभाइ भन्दा नजिकको छिमेकी उत्तम हो। यहाँ के भन्दैछ भने टाढा भएको व्यक्तिहरू नजिक भएका व्यक्तिहरू, यहाँ सल्लाह हामीलाई सहायता चाहिँदाखेरि कतिपटक चाहिँ नजिककोलाई छोडेर टाढाकासँग सल्लाह खोज्छन् व्यक्तिहरू। हुन त यो सधैँ गलत गल्ती हुँदैन, होइन, सधैँ गल्ती हुँदैन, अनि यो सधैँ गल्ती त नहोला, तर कतिपटक त्यो चाहिँ गलत कारणले टाढासँग सल्लाह लिन खोजिरहन्छन् मान्छेहरूले। अनि बेला बखत छ नि मलाई पनि अरू कहाँ कहाँ मण्डलीको उहरूले चाहिँ मलाई कहिले फोन गर्छन्, कहिले भेट्न चाहन्छन् अनि सल्लाह माग्न खोज्छन्, अनि कहिलेकाहीँ उनीहरूको मण्डलीको समस्याको बारेमा मलाई सल्लाह माग्छन्। मलाई के थाहा थियो मण्डलीको समस्या, है म यहाँ छु है, मलाई त्यहाँको वस्तुस्थिति थाहा छैन, मैले राम्रो सल्लाह दिन सक्छु होला, अँ सक्दिनँ म दिन्न पनि है, मैले जानेको कुरा मात्र बोल्नुपर्छ है। अनि तर कहिलेकाहीँ छ नि वस्तुस्थिति थाहा नभएकै व्यक्तिहरूसँग सल्लाह लिन खोजिरहन्छ, त्यो थाहा नभएकै कारण के, अनि उनीहरूले चाहिँ उनीहरूको गलत कारण हुनसक्छ है। अनि कहिलेकाहीँ चाहिँ जायज पनि हुन्छ हामीलाई चाहिँ त्यो, कहिले सधैँ गलत हुँदैन भने, तर गलत कारणले हो भने चाहिँ राम्रो होइन है। हामीले चाहिँ त्यही कारणले गर्दा पनि हामीले सामान्यतया है, सामान्यतया नजिकहरूसँग सल्लाह खोज्नुपर्छ, उनीहरूलाई थाहा छ कि हाम्रो के भइरहेछ वस्तु चाहिँ, अनि उनीहरूले जानेछन्, नत्र अरूले त धेरै प्रश्न गर्दा गर्दा पनि सबै कुरा बुझ्न गाह्रो छ। ठिक छ, बुझ्दै हुनुहुन्छ है, यो सिद्धान्तहरू लागू गर्नुपर्छ कि हाम्रो जीवनमा, हामी सुरक्षित हुनलाई, हामी बुद्धिमानी निर्णयहरू गर्नलाई परमेश्वरको वचनमा सबै खुलस्त छ। अब युवाहरूको लागि नजिकको भने के हो, सबभन्दा पहिला प्रथम सल्लाहकारहरू चाहिँ आफ्नै बाबुआमा हो है, अनि विशेष गरी उनीहरू विश्वासी हुन् भने है, एफसी छमा एकचोटि हेर्नुहोस् त, विशेष गरी त्यो बुवामा चाहिँ विश्वासी हो भने चाहिँ युवाहरूको लागि प्रथम सल्लाहकार चाहिँ बुवामा हुनुपर्छ, एफसी छको एकदेखि तिन। अनि त्यहाँ हामी पढ्छौँ, हे नानीहरू हो, प्रभुमा आफ्ना बाबुआमाको आज्ञा पालन गर, किनकि यो उचित छ, आफ्ना बाबु र आमालाई आदर गर, जो चाहिँ प्रतिज्ञा सहितको पहिलो आज्ञा हो, र तिम्रो भलाइ होस् र यस पृथ्वीमा तिम्रो आयु लामो होस्। पहिलो थिया, दोस्रोमा नि, दोस्रोमा चाहिँ सल्लाह खोज्नुपर्ने चाहिँ मण्डलीका अगुवाहरूबाट। अघि नै अध्ययन गरिसक्यौँ, परमेश्वरले मण्डलीलाई अगुवाहरू दिनुहुन्छ भन्ने कुरा, एफसी चार एघार बाह्र इत्यादि, होइन, किन दिनुहुन्छ अगुवाहरू, हाम्रो देखरेख गर्नलाई, हामीलाई सहायता गर्नलाई, गोठालाले भेडाहरूको रेखदेख गरे जस्तै हो, पास्टर भन्ने शब्द नै गोठाला, एल्डरहरू गोठाला काम गर्छन् है। अब परमेश्वरको डर मान्ने ईश्वरीय खालको मण्डली अगुवाहरूले के गरिरहेका हुन्छन् भने, विश्वासीहरूको प्राणहरूको निम्ति जागो रहन्छन्। हिब्रू 13 को 17 हेरेको थियौँ, विश्वासीहरूको लागि उनीहरू प्रार्थना गर्छन्। यस्ता अगुवाहरूले चाहिँ मण्डलीको जनहरूको बारेमा विचार गरिरहन्छन्, यो कहिले पनि छोड्दैन उनीहरूलाई, उनीहरू प्रार्थना गरिरहन्छन् उनीहरूको लागि जहाँ गए पनि। अनि त्यस्ता अगुवाहरूले चाहिँ त्यो विश्वासीको लागि चाहिँ सबभन्दा उत्तम कुरा नै चाहन्छन्, अनि त्यसैले परमेश्वरले उनीहरूलाई विशेष बुद्धि पनि दिनुहुन्छ, अनि त्यसैले होइन हामीले त्यो फाइदा लिनुपर्छ है। अनि जस्तो कि होइन युवाहरूको यदि विवाहको सोचाइ हुँदैछ भने, हामी होइन म तपाईँलाई आग्रह गर्छु है, आफ्नो आमा बुवासँग कुरा गर्नुहोस्, अनि यो 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 गर्नुपर्छ आफ्नै सुरक्षा है, र त्यसपछि आफ्नो मण्डली अगुवाहरूसँग पनि कुरा गर्नुहोस्। कुनै भाइलाई कुनै बहिनीप्रति चासो छ भने है, अगुवाहरूसँग कुरा नगरी कुनै कुरा अगाडि नबढाउनुहोस् है, किनभने अगुवाहरूलाई कति कुरा थाहा हुन्छ जुन तपाईँलाई थाहा नहुन सक्छ हो, तपाईँको सुरक्षाको लागि। मैले त्यही गरेको जब होइन नानुलाई मेरो खबर पठाउन अगाडि होइन विभिन्न अगुवाहरूसँग सल्लाह लिएँ, धेरै समय लिएँ, प्रार्थना गरेँ, अनि आत्मिक अगुवाहरूसँग गएर चाहिँ मैले कुरा गरेँ है। अनि उनीहरूले हामीलाई असल सल्लाह दिन सक्छ, अनि यसरी होइन अनि यसमा अगाडि बढ्न हामीलाई हुन्छ कि हुँदैन भन्ने बारेमा, अनि त्यस्तो सल्लाहलाई व्यवस्था गर्यो भने प्रायः जसो हाम्रो जीवन अस्त व्यस्तमा पुर्याइदिन्छ है। अब सल्लाह लिँदा कस्तो व्यक्तिहरू खोज्ने, तपाईँलाई वास्ता गर्ने खालको व्यक्तिसँग चाहिँ सल्लाह खोज्नुहोस् है। तपाईँलाई चिन्ने मात्र होइन है, तपाईँलाई चिनेर पनि तपाईँलाई वास्ता नगर्ने हुन्छन् व्यक्तिहरू। वास्ता भने के हो, तपाईँको आत्मिक भलाइ खोज्नेहरूसँग सल्लाह खोज्नु बुद्धिमानी हो, तपाईँको आत्मिक भलाइ खोज्ने। अनि जस्तै युवाले उसको आत्मिक भलाइको वास्ता नगर्ने, उसको जीवनमा त्यस प्रकारले चासो नदेखाउने व्यक्ति भन्दा उसले चाहिँ उसको लागि एउटा प्रार्थना गरिरहने एउटा व्यक्तिबाट, अगुवाबाट बढी असल अगुवा के अरे असल के अरे सल्लाह चाहिँ उसले पाउन सक्छ होइन, जसले तपाईँको लागि प्रार्थना गर्छ उसँग सल्लाह लिने है आत्मिक वास्ता गर्ने व्यक्तिहरूले तपाईँको लागि प्रार्थना गर्छ। अनि अर्को चाहिँ सल्लाह तपाईँले खोज्दाखेरि चाहिँ कसरी खोज्नुहोस् भने एकदम गम्भीर भएर, भनेको एकदम लागि परेर, अघि उपदेश दुईमा जस्तै एउटा खनकले चाहिँ एकदमै उसले त्यहाँ खनिजमा चाहिँ सुन चाँदी खोज्दैछ होइन, उसले खेलाची गरे जस्तो गरेर उसले त्यो पाउँछ र त्यो बहुमूल्य कुरा कहाँबाट पाउँछ उसले, उसले एकदम लगनशील भएर मात्र उसले त्यो गहिराईबाट उसले चाँदी र बहुमूल्य कुराहरू उसले भेट्टाउन सके। जस्तै तपाईँले पनि सल्लाह खोज्ने हो भने चाहिँ गम्भीर भएर खोज्नुपर्छ। एक त हरेक सल्लाहकार सल्लाह दिन छिटो हुँदैन, अनि सल्लाह खोज्नेको जिम्मेवारी नै हो, इमानदारी साथ खोज्नुहोस्। खोजी खोजी एक बुद्धिमान व्यक्तिबाट सल्लाह चाहिँ उघाएर निकाल्नुपर्छ। यो पद एकचोटि हेरौँ न हामी, हितोपदेश 20:5 यो लेखेको छ, खोजी खोजी हो यो पाउने, सर एक दिन मलाई आउँछ भन्ने नसोच्नुहोस्, खोजी खोजी हो, खोज्नेले पाउँछ। 20:5 सल्लाह मानिसको हृदयमा गहिरो पानी जस्तै हुन्छ, सल्लाह मानिसको हृदयमा के जस्तै हुन्छ, गहिरो पानी जस्तै। अब सजिलै निस्किन्छ त त्यो पानी, निस्किँदैन, तर समझदार मानिसले त्यसलाई उघाएर निकाल्छ, उसले तरिका गरेर उसले लगनशील भएर चाहिँ निकाल्छ। त्यस्तै गरी तपाईँले चाहिँ गर्नुपर्छ। भनिएको छ प्राय बुद्धिमान व्यक्तिहरू हतार हतार गरेर सल्लाह दिँदैनन्, किन होला होइन, याको व्यक्ति हतार बोल्नुमा ढिलो हुन्छ बुद्धिमान मान्छे। परमेश्वर अर्को कुरा है, अन्तमा यो चाहिँ परमेश्वर तपाईँ अब के अरे तपाईँ सल्लाह खोज्नलाई चाहिँ परमेश्वरसित सङ्गतिमा हिँड्दै र उहाँको वचनको ज्योतिमा रहेर सल्लाह खोज्नुहोस्। यो अन्तिम एकदम महत्त्वपूर्ण भाग यो छ, सल्लाह खोज्नुहुन्छ भने परमेश्वरसित सङ्गति गर्दै उहाँको वचनको ज्योतिमा रहेर सल्लाह खोज्नुहोस्। परमेश्वरलाई नै छोडेर पुरै एउटा मान्छेमा भरोसा गर्नु वा मान्छेलाई ऊ परमेश्वर भए चाहिँ अन्धो रूपमा उसलाई मान्नु भनेको त के भन्छ त्यसलाई बाइबलमा, मूर्ति पूजा भन्छ त्यसलाई, त्यसले खोपीमा मूर्ति हुनु पर्दैन। यर्मिया 17 हेर्नुहोस् त, यो एकदम महत्त्वपूर्ण छ। यर्मिया 17:5 8 परमप्रभु यसो भन्नुहुन्छ, श्रापित होस् त्यो मानिस जसले मानिसमाथि भरोसा राख्दछ र शारीरिक शक्तिमाथि भर पर्दछ, एउटा मान्छेमाथि ओ उसबाट मैले पाउँछु, उसमाथि नै भर पर्ने त होइन नि प्रियहरू, हो श्रापित हुन्छ मान्छेमा भरोसा गर्नाले। यहाँ भनेको छ त्यस्तो मान्छेको हृदय चाहिँ परम प्रभुदेखि तर्की गएको छ, मान्छेलाई हेरेर चाहिँ मान्छेलाई हेरेर छ। अनि हामीले धेरैचोटि भन्छौँ यहाँ पल्पिटबाट, मान्छेमा नै भरोसा चाहिँ नगर्नुहोस्, हामीलाई सहायता गर्ने मान्छेहरू छन् तर जहिले पनि तपाईँसँग त बाइबल छ, तपाईँले बाइबल सिक्दै हुनुहुन्छ होला मलाई आशा छ, अनि तपाईँले चाहिँ जाँच्नै पर्छ, तपाईँको जिम्मेवारी हो त्यो, नत्र भने यहाँले आज 6 त्यो उजाड भूमिको पोथ्रो चाहिँ हुनेछ, ओहो त्यस्तो त म हुन चाहदिनँ, उन्नति आउँदा त्यसले देख्ने छैन, त्यो मरुभूमिका सुक्खा ठाउँमा बस्नेछ, अर्थात् नुनको जमिन जहाँ कोही पनि बस्दैनन्। 7 तर त्यो मानिस धन्य हो जसले परम प्रभुमा भरोसा राख्दछ, जसको आशा परम प्रभु हुनुहुन्छ, त्यो पानीको किनारमा रोपेको रुख जस्तै हुनेछ, जसले आफ्ना जराहरू खोलाका किनारसम्म फिजाएको हुन्छ, गर्मी हुँदा त्यो डराउँदैन, त्यसका पातहरू सधैँ हरियै हुन्छन्, खडेरीको समयमा त्यसलाई केही चिन्ता हुँदैन र त्यसले फल फलाउन कहिले चुक्दैन। परमेश्वरमा भरोसा गर्ने मान्छे जस्तो हुन्छ अरे है, कसलाई हेर्दैनछ मान्छेलाई, परमेश्वरलाई हेर्नुहोस्, हो परमेश्वरले हामीलाई हामी माथि अधिकारीहरू दिनुहुन्छ, बुवा आमा दिनुहुन्छ, हामीलाई अगुवाहरू दिनुहुन्छ, होइन धन्यवाद दिनुको लागि, तर उनीहरू सहायता गर्ने शिक्षकहरू मात्र हुन्, तिनीहरू महत्त्वपूर्ण छन्। तर अन्तमा हाम्रो भरोसा चाहिँ परमेश्वरमाथि हुनुपर्छ र उहाँबाट नै बुद्धि पाउनुपर्छ। कहीँ कहीँ है कस्तो अभ्यास छ भने जे सुकै कुरा जे अधिकारीले भन्छ त्यो मान्ने, अगुवाले भनेछ भने मान्नै पर्ने, त्यो चाहिँ गलत हुनसक्छ। हेर्नुहोस् किनभने त्यो बाइबल विपरीत छ भने कसरी मान्ने त्यो? अब त्यस्तै भइरहेछ, मैले भेट्छु यस्तो व्यक्तिहरू थुप्रै, अनि त्यही उदाहरण मलाई याद आउँछ, हाम्रो यहाँ कौशल्यको गाउँतिर जाने हो, अनि म त्यहाँ बसिरहेको थिएँ, अनि एकजना चाहिँ नाम पनि बिर्सकेँ, त्यो उताबाट चाहिँ आउनुभयो एकजना बहिनी, विश्वासी रहेछ, एकदम खुसी हुनुहुन्थ्यो उहाँ, अनि हाम्रो बातचित राम्रो पनि भयो, प्रभुलाई साँच्चै चिन्नु भएको थियो जस्तो है, अनि उहाँले चाहिँ एकदम धन्यवाद दिनुभयो हाम्रो गाउँमा आएर चाहिँ प्रचार गर्नुभयो भनेर। अनि त्यसपछि उहाँको कुरा सुन्दै जाँदा उहाँ पनि प्रचारक रहेछ, एउटा स्त्री, उहाँ चाहिँ अगुवा नै रहेछ त्यहाँको। अनि मैले भने अब मैले चाहिँ निर्णयको मनमा चाहिँ मेरो यहाँ अब चल्यो कि अब के गर्ने, चुप लाएर बस्नु चाहिँ सजिलो छ होइन, तर मैले सत्य नै बोल्नुपर्छ भनेर मैले पल्टाउन थालेँ। अहिले हेर्नुहोस् एउटा कुरा चाहिँ भन्नुभयो तपाईँलाई, पहिलो तिमी पहिलो कुरा त्यहाँनिर पल्टाएर चाहिँ देखाएँ नि, रिसाउनु भएन, उहाँ रिसाउनु भएन, डुकडुक भइरहेको थियो मलाई, मलाई सड्कन दिने हो कि कमजोर मान्छे त हो म है। अनि उहाँले चाहिँ रिसाउनु भएन, उहाँले भन्नु हो दाई तपाईँले भनेको एकदम बाइबलमा छ, तर त्यहाँ जुन ठाउँमा चाहिँ हामीलाई सिकाएको हाम्रो अगुवाले चाहिँ अब यस्तै सिकाएछ, उसको भरोसा कहाँ रहेछ, वचनमा कि उसको अगुवामा? त्यसैले हेर्नुहोस् वचनलाई एकदम तपाईँले आदर गर्न सिक्नुहोस्। त्यसैले त घरिघरि भन्छ यो वचन किन काट्नुभयो भन्छ हामीले बेलाबेला सम्झाउँदाखेरि। अब हामीले यहाँ के देख्छौँ भने परमेश्वरले हामीलाई यद्यपि शिक्षकहरू अनि सहायता गर्न हामीलाई दिनुहुन्छ, महत्त्वपूर्ण छन्, तर उनीहरूले जे भने त्यही त होइन नि, अधिकारीहरू पनि बुवा आमा दिनुभएको छ हामीलाई, तपाईँको छ होला, तर के भनेको छ बाइबलमा? प्रभुले भनेछ मलाई भन्दा बुवा आमालाई प्रेम गर्ने चाहिँ मेरो चेला हुन के छैन, योग्य छैन। त्यसैले जब परमेश्वरको वचनको विपरीत चाहिँ हामीलाई चाहिँ हामीभन्दा ठुलाले हामीलाई डोर्याउन खोजिरहेको छ, अह मान्ने होइन। प्रेरित 5:29 पल्टाउनुहोस् न, प्रेरित 5:29। अनि कठिन निर्णय हो कि त्यस्तो गर्न, मेरो बुवामा जिउँदो भन्दाखेरि मैले त्यस्तो निर्णयहरू गर्नु पर्यो है, पछि म अफिसमा पनि गर्नु पर्यो त्यस्तो निर्णयहरू, म गर्दिनँ यो काम, मलाई जागिरबाट बरु निकाल्नुहोस् म गर्दिनँ यो काम, मैले त्यही भने जुन काम गलत छ म गर्दिनँ है। हितो के अरे प्रेरित 5:29 यहाँ पढ्छौँ, एक कहाँ पल्टाएको छु मैले, माफ गर्नुहोस् है, म ठिक ठाउँमा आइपुग्छु अब, हितो देशमा पल्टाउने बानी भएछ आज। हितो के अरे प्रेरित 5:29 यहाँ चाहिँ तपाईँलाई याद छ होइन, प्रेरितहरूलाई चाहिँ कडा धम्की दिएको थियो, यदि यो नाम यीशुको नाममा तिमीहरूले प्रचार गर्यो भने तिमीहरूलाई हामी चाहिँ ठिक गर्छौँ भन्दै थियो। अनि उनीहरूले के भने हेर्नुहोस् 5:29, तब पत्रुस र अरू प्रेरितहरूले जवाब दिँदै भने हामीले मानिसहरूको भन्दा परमेश्वरकै आज्ञा पालन गर्नुपर्छ। आमेन, यही नै हामीले गर्नुपर्ने। त्यसैले एउटा विश्वासी छोरा छ, एउटा विश्वासी छोरी छ, एउटा विश्वासी बुहारी छ, तर घरमा चर्च नजाऊ भन्छ, त्यो मान्नु हुँदैन, मान्नु हुँदैन। अब किनभने परमेश्वरको आज्ञा त के छ, एकै ठाउँमा भेला हुन नछोडा, तर मेरो यस्तो होइन, परमेश्वरले के भन्नुभएको छ है, अधिकारीलाई आदर त हामीले गर्नुपर्छ, हाम्रो बुवा आमा इत्यादि इत्यादि गर्नुपर्छ, तर एकमात्र मालिक हुन्छ विश्वासीको, त्यो चाहिँ प्रभु येशू ख्रीष्ट। त्यसैले सल्लाह लिँदा जहिले पनि वचनले जाँच्नुहोस्। त्यसैले त हामी वचन सिक्नै पर्छ प्रियहरू, हामी जति सिक्नुपर्ने छैन, हामीले सिक्नै पर्छ, तपाईँ लगनशील हुनुपर्छ, बाइबलको प्रचार सुन्ने मौका पाउँदा तपाईँ त्यो मौका लिनुहोस्, ध्यान दिनुहोस्, खोजी के यो खोजी हो कि, जसले खोज्छ उनीहरूले पाउँछ, यो एकदम हृदयदेखि गर्ने हो यो काम, यो परमेश्वरलाई प्रेम गर्ने काम हो, उहाँलाई आराधना भनेकै नै यही हो। अनि जब सल्लाह पाइन्छ नि वचनले जाँच्ने हो, व्यक्तिगत रायले होइन। मलाई कस्तो लाग्छ त्यो सल्लाह त्यसरी होइन, समाजको सोचाइले होइन, समाजले के सोच्छ होला त्यसले होइन, हाम्रा दौतरीहरूले के सोच्ला त्यसरी होइन। त्यसरी चाहिँ हामीले ठिक निर्णय गर्दैनौँ। आधुनिक युगको विचारधाराले होइन, ओहो जमाना कहाँ पुग्छ के होला, होइन होइन, मनोविज्ञानले पनि होइन, अन्य कुनै कुराले पनि होइन, परमेश्वरको वचनले मात्र।